नमस्कार, कार्यक्रम पैसाका कुरामा तपाईँलाई स्वागत छ। मेरो नाम हो मधुबन विशी। यो कार्यक्रम तपाईँ सुन्न सक्नुहुन्छ हरेक हप्ताको बिहिबार बिहान 7:30 बजेदेखि आधा घन्टा, र तपाईँ यही कार्यक्रमलाई शनिबार साँझ 7 बजे पनि सुन्न सक्नुहुन्छ। त्यसै गरी तपाईँ हामीलाई radiobheri.com.np शुभयात्राबाट चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। आज कार्यक्रमको 20 अङ्कमा हामी व्यक्तिगत पैसा व्यवस्थापनभित्र रहेर आफ्नो खर्चलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा छलफल गर्न आइपुगेका छौँ। पैसालाई बुझ्ने हरेक मानिसका तौर तरिका फरक फरक हुन्छन्। पैसालाई धेरैजसो मानिसले आफ्नो व्यक्तिगत कुरा ठान्छन् र यसलाई घर परिवार या साथीभाइ कसैसँग पनि खुलेर छलफल अनि बहस नै गर्दैनन्। कोही मानिसलाई त पैसाका कुरा गर्यो भने उसको पारो नै तातिन्छ। एउटा भनाइ पनि छ, कसैसँग सम्बन्ध बिगार्नु छ भने पैसा सापटमा दिनु, र कसैलाई टाढा बनाउनु छ भने पैसा सापट माग्नु। यसको अर्थ मैले भन्नै पर्दैन, तपाईँहरू आफैले बुझिसक्नुभयो। त्यसैले पैसा भन्ने कुरा हरेकका लागि उत्तिकै महत्त्व छ। पैसाको महत्त्वलाई बुझेर हामी सबैले बचत गर्ने बानी भने बसाल्नै पर्छ। आज हामी व्यक्तिगत पैसा व्यवस्थापनभित्र रहेर आफ्नो खर्चलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा कुराकानी गर्दैछौँ। आजको छलफलमा हामीसँग हुनुहुन्छ सुर्खेतको वीरनगर 3 कालागाउँ सुर्खेतका सूर्यनाथ योगीका अनुभव सुन्छौँ।
मेरो नाम सूर्यनाथ योगी हो। म चाहिँ वीरेन्द्रनगर वार्ड नम्बर 4 कालागाउँमा बस्छु।
म आज व्यक्तिगत पैसाभित्र रहेर घर परिवारमा हुने खर्च कसरी गर्न सकिन्छ भन्ने हिसाबले तपाईँसँग कुराकानी गर्न आएछु। ठिक ठाउँमा आएँ?
ठिक छ, एकदम।
कसरी गरिरहनु भएको छ घरमा हुने खर्चलाई?
मैले अब यसलाई विभिन्न सेक्टरमा बाँड्या हुन्छु। अब घरमा अति आवश्यक, जो अति आवश्यक भनेपछि खानपिनसँग सम्बन्धित छ, त्यसपछि अब शिक्षाको कुरा हुन्छ, बच्चापछि पढ्छन् तिनलाई छुट्याउनु पर्ने हुन्छ, र त्यसपछि कहिलेकाहीँ अचानक आउने स्वास्थ्य सम्बन्धी पनि पर्छ। मान्छेको जीवनमा कहिलेकाहीँ साह्रो गाह्रो बिमार हुने कुरा हुन्छ, त्यो उसको लागि पनि सोच्नुपर्ने हुन्छ, र अनि त्यसपछि हाम्रो रीतिरिवाज संस्कृति छ, त्यसमा पनि कहिलेकाहीँ नियमित आउने चाडपर्वमा खर्च हुन्छ, कहिलेकाहीँ अचानक हाम्रा रीतिरिवाज सुख दुःख, अब भन्नाले कुनै चाहिने शुभ कार्य भए, कहिलेकाहीँ कुनै मरिभाव हुने कुराहरू हुन्छन्, त्यहाँमा पनि हामीले खर्च गर्नुपर्ने हुन्छ। यसरी यी चाहिँ सबै खर्चहरूलाई चाहिँ व्यवस्थापन गरिएको हुन्छ।
अहिले तपाईँको घरमा सबैभन्दा धेरै खर्च केमा हुने गरिरहेछ?
अब साँच्चै भन्नु पर्दा सबैभन्दा धेरै खर्च त शिक्षामै भएको छ, पढाइ लेखाइमा बच्चाहरूको नै हुने गरिरहेछ।
कति बच्चा बच्ची?
मेरो 3 बच्चा बच्ची।
तिनैजना पढाइमै?
अहिलेसम्म अब तिनैजना पढाइ नै भन्नुपर्छ, तिनैजना पढाइमै छन्।
अनि कसरी मिलाउनुहुन्छ पैसालाई? तपाईँ एउटा अहिले जुन जागिरबाट रिटायर पनि हुनुहुन्छ,
यसरी
घरमै बसिरहनु भएको छ, कसरी मिलाउनु भएको छ पैसाको?
त्यो त मेरो जति आम्दानी छ, आय आर्जन छ, त्यही अनुसारको मैले चाहिँ व्यवस्थापन गरेको छु। किनभने घाँटी हेरेर हाड मिल्नु भन्छन् नि, त्यसैले मेरो जति अब मैले अहिले तलब अर्थात् चाहिँ मैले जुन पेन्सन पाउँछु त्यो भित्र रहेर मेरो बच्चा बच्ची अब एउटा काठमाडौँ पढ्दैछन्, एउटाको भर्खर भर्खर पढाइसकिएको छ, फेरि पढ्ने कुरा भइरहेछ, अर्को चाहिँ अब अहिले फेरि अब काठमाडौँबाट सुर्खेतै पढ्ने कुरा भएको छ, यी सबै कोहीलाई सुर्खेत, कोहीलाई काठमाडौँ, कोहीलाई कहाँ, कसरी भनेपछि मेरो आम्दानी जति छ, मेरो जति मैले खर्च गर्न सक्छु, त्यो भित्र रहेर मैले शिक्षाको व्यवस्था पनि मिलाएको छु मेरो बच्चा बच्चीको।
खर्च कम गर्न के कुरामा ध्यान दिनुपर्छ?
निश्चय नै खर्च कम गर्नलाई धेरै महत्त्वपूर्ण कुराहरू छन्, होइन, खास गरेर म भन्छु अति आवश्यक चिजहरू खर्च गर्ने, त्यसपछि अति आवश्यक आवश्यक चिजहरू छ त्यसलाई पनि व्यवस्थापन गर्ने, र फजुल खर्च अनावश्यक खर्चहरू नगर्ने, र बच्चा बच्चीले पनि अब निश्चित तोकिएको खर्चहरू कहाँ कसरी गरिरहेछन् त्यो चाहिँ ध्यान दिने, र मोटामोटी थाहा पनि हुन्छ कि किनभने यति खर्च शिक्षा यति खाना यति बस्न यति यातायातमा खर्च हुन्छ भन्ने हुन्छ त्यसलाई चाहिँ व्यवस्थापन गर्नुपर्छ अति जरुरी खर्चको हिसाबले र देखासेकी अहिलेको चाहिने समयअनुसार जो अनावश्यक खर्च गर्छन् त्यो खर्चलाई चाहिँ रोक्नुपर्छ मलाई जहाँसम्म लाग्छ त्यो खर्च चाहिँ भएको छैन रोकिएको छ
अब तपाईँको अहिले परिवारमा तपाईँ तपाईँको श्रीमती अनि छोराछोरीको त अब पढाइ खर्च भइ नै हाल्यो तपाईँहरू दुवैजना श्रीमान श्रीमती बिचको खर्च कसको बढी हुन्छ
अब यहाँ यस्तो छ अब मलाई मेरो बच्चा पछि श्रीमान श्रीमतीको कुरामा त आयो मसँग भनौँ अर्थात् म मेरो बुवा आमासँग पनि छु मेरो वृद्ध पिता हुनुहुन्छ माता हुनुहुन्छ उहाँहरूको पनि भयो तर अब मेरो परिवारकै कुरा गर्दा मेरो र अर्थात् मेरो श्रीमतीको र मेरो मात्रै खर्चको कुरा गर्ने हो भने खर्च मेरो नै बढी हुन्छ किनभने पक्कै पनि निश्चय पनि उनी घरमै बसिराख्ने भएको कारणले यताउता बाहिर पनि नजाने बिहान बेलुकी पनि घरकै काममा जाने रहिरहने भएको कारणले गर्दाखेरि पनि मेरो परिवार अर्थात् श्रीमतीको भनौँ उहाँको उनको खर्च कम छ र मेरो बढी छ
के कुरामा तपाईँको बढी खर्च आउँछ
अब निश्चय नै म चाहिँ बिहान निक्लन्छु चिया बिहान चिया पसल जानुपर्छ चिया खान्छु कहिलेकाहीँ घरको चियाले मात्रै पनि पुग्दैन अनि साथीभाइ भेटिने हुन्छ उहाँहरूसँग गफगाफ हुन्छ उहाँसँग पनि सामान्य चियापान हुनेहुन्छ जब घरबाट छोडेर अलिक बाहिर जाने बढी हिँडिन्छ कहिलेकाहीँ अलिक केही सेवामूलक कामहरू पनि हुन्छन् होइन कहिलेकाहीँ साथीभाइहरूले केही अन्य कामहरूको लागि पनि बोलाउनुहुन्छ अनि म आफै पनि कहिले जान्छु त्यसले गर्दाखेरि पनि अब त्यस्तो धेरै ठुलो खर्च त होइन यस्तो खर्च हुन्छ भनेपछि अब मेरो परिवार त कहीँ पनि नलिने भएन उनले घरमै चिया पकाएर खाने घरमै खाजा खाने भए हुनाले पनि उनको खर्च कम हुन्छ र मेरो खर्च बढी हुन्छ
अब जस्तो तपाईँ श्रीमती होइन अब दुवैजनाले मिलेर घर अहिले चलाइरहनु भएको छ अब तपाईँहरू दुवैजना बिच कुनै कामको खर्च गर्नु पऱ्यो जस्तो कुनै सामान किन्नु पऱ्यो र त्यो सामानलाई कति पैसा लाग्छ के हो होइन त्यो भन्ने कुराहरूमा तपाईँहरू दुवैजना श्रीमान श्रीमती बिच छलफल भएर गर्नुहुन्छ या तपाईँले आफै गर्नुहुन्छ कसरी गर्नुहुन्छ
होइन अब निश्चय पनि के हुन्छ भने हामीले कुनै खर्च गर्नु पर्यो भनेपछि सरसल्लाहबाटै हुन्छ आफ्नै तालले खर्च गर्ने कुरो त हुँदै हुँदैन होइन अब कुनै कुनै अचानक कुनै किन्न पर्ने कुनै अब त्यस्तो देखियो भनेपछि अब मैले किन्ने अर्थात् उनले पनि अब यसो बाहिर निक्लिँदाखेरि घरका आवश्यक चिज भयो भने सानोतिनोको चाहिँ किन्ने यी चाहिँ अपवादका कुरा नै भए जस्तो लाग्छ मलाई तर सामान्य खासै विशेष गरी केही किन्नु पऱ्यो भने सरसल्लाह गरेर नै हामी किन्ने मैले किन्दाखेरि पनि अथवा मेरो परिवारले किन्दाखेरि पनि सरसल्लाह गरेर नै किन्छौँ
जस्तो अब अहिले तपाईँहरूको घरमा हुने सानोतिनो खर्चको लेखाजोखा राख्नुहुन्छ
निश्चय नै लेखाजोखा त किन नगर्नु अब हामीले खर्च गरेपछि यसमा यति खर्च भयो अर्थात् चाहिँ यो खर्च ठिक भयो यो आवश्यक थियो खर्च गर्ने होइन नगरे पनि हुने थियो भन्ने कुरा पनि हुन्छ भने अर्कातिर अब हामीले लेखाजोखा नगरे त हामीले खर्चको म्यानेज कसरी गर्ने नि कसरी मेन्टेन गर्ने नि हामीले जाने बच्चालाई पढाउनु पर्ने हुन्छ कहिलेकाहीँ चाहिँ केही सामाजिक कुराहरूको लागि पनि सोच्नुपर्ने हुन्छ होइन पैसा त निश्चित छ होइन त्यो पैसालाई म्यानेज गर्नुपर्ने हुन्छ त्यसैले त्यो कुराहरूलाई अलिकति लेखाजोखा हुन्छ नै भन्नु पऱ्यो
जस्तो के कुराहरूमा लेखाजोखा राख्ने गर्नु भएको छ
लेखाजोखा त यसो हो कुन चिजमा कति खर्च भयो होइन अब हाम्रो कति बचत छ मेरो त हाम्रो निश्चित आम्दानीभित्र रहेर हामीले जाने अब खानु पऱ्यो कुनै मिठ मासु नै खानु पऱ्यो भनेपछि अब मासु कति दिन खाने अथवा चाहिँ कुनै विशेष अब अचानक पाहुना आउँदा पऱ्यो भनेपछि मिठो मसिनो खुवाउनुपर्ने पनि हुन्छ आफ्नो अलगको थपमा अब त्यो हिसाबले पनि कुनै पाहुनाहरू आउँदैछ कुनै चाहिने बाहिरबाट कोही आउँदैछ भनेपछि त्यसको चाहिने रकमको हिसाब किताब हुने भयो त्यो पनि लेखाजोखा नै हो जस्तो मलाई लाग्छ त्यसैले हाम्रो अचानक आउने खर्च र नियमित हुने खर्च दुईवटा खर्च हुन्छ एउटा नियमित हामीले मासिक रूपमा चाहिने खानपिनमा गर्ने खर्चहरू अरू मैले अघि नै भने शिक्षा स्वास्थ्य शिक्षाका कुराहरू यस्तो भयो र चाहिने अचानक जस्तो खानपिनमै पनि खर्च आउना पाहुना आउँदाखेरिको खर्च त्यो छुट्टै हुने भयो कहिलेकाहीँ चाहिँ सन्चो बिसन्चो हुँदाखेरि पनि अलग खर्च हुने भयो त्यसैले यिनीहरूको चाहिने हामीले पैसाको लेखाजोखा गरेका हुन्छौँ कसरी लेखा भने चाहिँ हामीले कति पैसा हाम्रो अहिले बचत भयो यो महिनामा कति खर्च भयो गत महिना कति खर्च भएको थियो अहिले खर्च कति भयो भन्ने कुरा सामान्य लेखाजोखा हुन्छ डिटेलमा होइन सामान्य लेखाजोखा हुन्छ
लेखाजोखा राख्दा र नराख्दा के कुरामा फाइदा र घाटा हुँदो रहेछ
त्यो त यसो हो अब लेखाजोखा नराखेर एक किसिमले भन्दाखेरि भौँसट्टी खर्च भन्छ क्या त्यो अब त्यस्तो खर्च गर्दाखेरि त कहिलेकाहीँ चाहिँ हामीले पैसा बस्न सक्ने अवस्था हुँदैन, भोलि गाह्रो साह्रो परेको बेला त्यो आवश्यक परेको खर्च गर्नलाई त्यसलाई व्यवस्थापन गर्न हामीलाई निकै गाह्रो पर्छ, कठिन पर्छ। हामीले यदि लेखाजोखा खर्च गऱ्यौँ तरिकाले गरियो भनेपछि हामीलाई भोलि जाने त्यो जुन पैसा बचत गर्न सक्छौँ त्यो बचत गरेको पैसाले हामीलाई साह्रो गाह्रो परेको बेला काम पनि गर्छ र हाम्रो त्यो बचत राख्नलाई पनि मद्दत पनि पुर्याउँछ। त्यसैले लेखाजोखा त जरुरी नै छ।
तपाईँले गरिरहनु भएको छ
एकदम एकदम, त्यो लेखाजोखा सामान्य लेखाजोखा छ नि।
अब खर्च कम गर्नुपर्छ भन्ने यहाँलाई लाग्छ कि लाग्दैन?
किन नलाग्नु, खर्च चाहिँ अनावश्यक त खर्च गर्नै हुँदैन भन्ने लाग्छ मलाई। किनभने अनावश्यक खर्च देखासकी खर्च गऱ्यो भनेपछि अब त्यो चाहिँ हाम्रो लेखाजोखा एउटा व्यवस्थित लेखाजोखा नै हुन सक्दैन। त्यसैले गर्दाखेरि हामीले खर्च आवश्यक खर्च गर्नुपर्छ होइन, अनावश्यक खर्च गर्नुहुन्न भन्छु।
अब जस्तो तपाईँले पैसा बचत र खर्चलाई कसरी हेर्नु भएको छ?
पैसा बचत र खर्चको हिसाबले कस्तो छ भनेपछि अब यो आम्दानीको स्रोत निश्चित हुन्छन्, आम्दानीको स्रोत के हुन् भन्ने कुराहरू हुन्छ। अब मेरो जुन आम्दानीको स्रोत छ त्यो चाहिँ एउटा चाहिँ हामीले बचत गरेका हुन्छौँ, अनि खर्च चाहिँ आवश्यकता अनुसार हाम्रो खर्च हुन्छ र यसलाई चाहिँ हामीले एकदम अलिकता चाहिँ दिगो रूपले व्यवस्थापन गर्नको लागि यसको चाहिँ व्यवस्थापन गर्नुपर्छ भन्ने मलाई लाग्छ।
अब तपाईँले यो पैसाकै कारण यो खर्च होइन धेरै भएको कारणले जीवनमा कहिले दुःख पाउनु पऱ्यो कि परेन?
त्यसो पैसा धेरै खर्च भयो यो ओहोरू भयो भनौँ साह्रै दुःख भयो भने त्यस्तो त खासै छैन, मेरो पराए छैन।
अब अन्तिममा तपाईँलाई पैसा भन्ने चिज छ नि, यो के हो जस्तो लाग्छ, कस्तो हो पैसा जस्तो लाग्छ?
पैसा एकदम जरुरी चिज हो होइन, तर जरुरी भन्दैमा पैसा नै सबै चिज हो भन्ने पनि होइन होइन। एउटा पैसाले यो संसारमा कसैले कसैलाई पनि पैसाले पुगेको छैन र कतिपय मान्छेले निश्चित थोरै पैसाले पनि आफ्नो व्यवस्थापन गर्न सकेका छन्। प्रशस्त पैसा हुने मान्छेहरू दुःखी पनि छन्, सीमित पैसा हुने मान्छेहरू सुखी पनि छन्। त्यसैले पैसा चिज सबै चिज पनि होइन, पैसा भन्ने कुरो केही होइन भन्ने पनि होइन। त्यसैले यो हाम्रो आवश्यकताको परिपूर्ति गर्नका लागि हामीलाई पैसा निश्चित पैसा चाहिन्छ र हामीले धेरै महत्त्वाकाङ्क्षी हुँदाखेरि पनि मान्छेहरू दुःखी हुनसक्छ। त्यसैले पैसा चिज पैसा केही चिज हो, हाम्रो अलि आवश्यकको लागि हामीले यसको लागि कर्म गर्नुपर्छ, हामीले काम गर्नुपर्छ र कमाउनुपर्छ। आफ्नो राम्रो कमाइ भयो भने कमाउनु कमाइ खानु रमाइ भन्छ होइन, मलाई लाग्छ त्यही हो। मेहनत गर्ने, राम्रो कमाइ गर्ने, रमाउने र धेरै महत्त्वाकाङ्क्षी पनि नहुने, मलाई त्यही जस्तो लाग्छ।
उहाँका कुरा सुन्दा खर्चलाई अलिकति भए पनि कम गर्ने हो भने भोलिका दिनमा आफैलाई फाइदा हुने कुरा चाहिँ स्पष्ट भयो। अब उहाँको कुरापछि विज्ञका कुरातर्फ लाग्छौँ। आफ्नो खर्चलाई नियन्त्रण गर्न विशेष गरेर के कुरामा ध्यान दिनुपर्छ? किनकि खर्च भनेको थोरै होस् या धेरै, त्यही खर्चबाट आएको थोरै रकमलाई पनि तपाईँले अलिकति भए पनि बचत गर्नुभयो भने तपाईँलाई अवश्य पनि फाइदा हुन्छ। यसै विषयमा मैले सुर्खेतको वीरेन्द्रनगरमा रहेको जनता बैङ्क नेपालका प्रबन्धक लक्ष्मीनारायण शर्मासँग कुराकानी गरेको छु।
खर्चलाई रोकथामै गर्छु, खर्चलाई एकदमै नियन्त्रणै गर्छु भनेर चाहिँ नियन्त्रणै गर्न सकिने वा रोकथाम गर्न सकिने कुरा चाहिँ होइन। तर यसलाई खर्चलाई चाहिँ कमी गर्छु वा न्यूनीकरण गर्छु भनेर चाहिँ यदि कुनै पनि व्यक्तिले एउटा पहलकदमी गर्यो र निश्चित खालको एउटा योजना बनायो भने यसलाई न्यूनीकरण या कम खर्चमा चाहिँ आफ्ना व्यवहारहरू चाहिँ कटौती गरेर आफ्नो चाहिँ समुन्नत आर्थिक जीवन चाहिँ जीविकोपार्जन गर्न चाहिँ मान्छेले सक्छ। मूलत खर्च भन्ने शब्द चाहिँ एउटा आफूले चाहेर पनि हुनसक्छ, एउटा नचाहेर पनि हुनसक्छ, कुनै भइपरि आउने अवस्थामा पनि हुनसक्छ। अब यी खर्चहरूलाई मान्छेले चाहिँ म्यानेज गर्नको लागि सबभन्दा सुरुमा चाहिँ उसले आफूसँग हुने आम्दानी र आम्दानी अनुसारको मितव्ययी प्रक्रियाले कसरी चाहिँ बचतलाई चाहिँ बढावा दिनको लागि आफ्नो आम्दानी अनुसारको खर्च के कति गर्दाखेरि चाहिँ त्यसलाई एउटा ब्यालेन्स मेकानिजममा ल्याउन सकिन्छ, पहिला त्यसले व्यक्तिले चाहिँ एनालाइसिस गर्नुपर्छ र खर्चलाई चाहिँ न्यूनीकरण चाहिँ गर्न सकिन्छ। खर्चलाई चाहिँ न्यूनीकरण गर्न सकिन्छ।
जस्तो कसरी सकिन्छ, के कुरामा ध्यान दिनुपर्छ?
मुख्यतया त मान्छेका एउटा दैनिक हुने खर्चहरू हुन्छन् जुन सामान्यतया मानिसहरूले जीविकोपार्जनको लागि गर्ने खर्चहरू हुन्छन्। उदाहरणको लागि बिहान भएको मान्छेले खाजा नास्ता खानुपर्ने होला, दिउँसो भएको खाना खानुपर्ने होला, त्यस पछाडि बच्चा बच्चीको कापी कलम किन्नुपर्ने होला, स्कुलमा फी तिर्नुपर्ने होला र बेलुकाको खाना टार्नुपर्ने होला, यी लगायतका खर्चहरू भनेको मान्छेको दैनिक जीवनमा हुने खर्चहरू हुन्। यो खर्चहरूलाई मान्छेले चाहेर पनि न्यूनीकरण गर्न सकिँदैन र कैयौँ खर्चहरू कस्ता हुन्छन् भन्दाखेरि भइभरि आउने खर्चहरू हुन्छन्, जस्तो कसैको विवाह, कसैको पूजा, कसैको व्रतबन्ध, कोही बिरामी हुने अवस्था, यी लगायतका खर्चहरू, काजक्रियामा हुने खर्चहरू, यी खर्चहरू भनेको भइभरि आउने खर्चहरू हुन् र अन्य खर्चहरूको रूपमा मान्छेले चाहिँ आफ्नो इन्कम सोर्स यदि बढी छ, यदि आम्दानीको स्रोतहरू बढी छ र मान्छेको जीवनमा मान्छेको जीवनलाई सुखमय बनाउनको लागि र मान्छेले आफ्नो जीवनलाई आनन्दमय तुल्याउनको लागि मान्छेले केही इन्टरटेन्मेन्टमा पनि खर्च गर्न सक्छ र त्यो इन्टरटेन्मेन्टको खर्चलाई चाहिँ मान्छेले चाहिँ आफ्नो जति चाहिँ क्षमता छ आफ्नो क्षमता अनुसारको चाहिँ खर्च गर्दाखेरि एप्रोप्रिएट हुनसक्छ र मान्छेले बचतमा चाहिँ यसको लागि चाहिँ बचतमा एकदमै बढी ध्यान दिनुपर्छ किनभने खर्च चाहिँ आफूले चाहेर मात्रै नहुने रहेछ। भइपरि आउने खर्चहरू लगायतका खर्चहरू यी खर्चहरू चाहिँ आफ्नो अधीनभित्र नहुनसक्छ, त्यस कारणले गर्दाखेरि बचतलाई चाहिँ व्यवस्थापन बचतको व्यवस्थापन गर्दै गर्दै आफ्नो आम्दानीबाट केही प्रतिशत रकम चाहिँ बचत गरेर खर्चलाई चाहिँ मेन्टेन गर्न सकिन्छ।
यो खर्चलाई रोकथाम गर्न नसक्ने हो भने एउटा सामान्य नागरिकले कस्तो खालको भविष्यमा गएर उसले दुःख पाउनुपर्ने या सङ्कट आइलाग्ने समस्या चाहिँ हुन्छ?
मुख्यतया त खर्च भन्ने कुरा चाहिँ कस्तो छ भन्दाखेरि खर्च चाहिँ आनी बानीहरूका कुराहरूले पनि खर्च कसैका बढी हुने र खर्च कम हुने कुरा पनि हुन्छ। एउटा कुरा मान्छेको आम्दानीको स्रोतको हिसाबले पनि खर्च कम हुने र खर्च बेसी हुने खालको कुरा हुन्छ। नेपालको परिप्रेक्ष्यमा एउटा सीमान्तकृत एउटा वर्गहरू अथवा भनौँ एउटा आफ्नो अर्थ उपार्जन गर्न नसक्ने व्यक्तिहरू अथवा जोसँग उत्पादनका साधन र स्रोतहरू छैनन् ती व्यक्तिहरूलाई वास्तव हुने पनि आजको परिप्रेक्ष्यमा यो महँगीको समयमा खर्चलाई चाहिँ धान्नलाई एकदमै निकै गाह्रो अवस्था छ। होइन ती व्यक्तिहरूले आफ्नो दैनिक क्रियाकलाप कसरी सञ्चालन गर्ने, आफ्नो दैनिक जनजीवन जीविका कसरी सञ्चालन गर्ने भन्ने कुरालाई उनीहरूलाई सधैँ पिरोलिरहेको हुन्छ। तर पनि उनीहरूमा एउटा कुरा के पनि नभएको देखिन्छ भन्दाखेरि बेसिकली उनीहरूले गर्ने आम्दानीबाट बचत चाहिँ गर्नुपर्छ है। जस्तो मानिलिउँ एउटा काम गर्ने मजदुरले बिहानदेखि बेलुकासम्म काम गर्यो भने उसले चाहिँ 500-700 रुपियाँ पाउँछ भने 500-700 रुपियाँ उसले चाहिँ आम्दानी गरिसकेपछि उसले एउटा प्लान गर्नु पऱ्यो कि बिहानको खानामा उसको कति खर्च हुन्छ, दिउँसो खाजामा उसको कति खर्च हुन्छ, उसको बालबच्चाको पढाइ लेखाइमा कति खर्च हुन्छ र बेलुकाको खानामा उसको चाहिँ कति खर्च हुन्छ। त्यो कुरालाई मेन्टेन गर्दाखेरि जस्तो आजको परिप्रेक्ष्यमा उसको एउटा परिवारमा सबै खर्चलाई जोड्दाखेरि 300-400 रुपियाँ उसको खर्च हुन गयो भने पनि कम्तीमा दिनमा 100 रुपियाँको एउटा सेभिङ गरौँ न त, एउटा 100 रुपियाँलाई चाहिँ बचत गरेर राखौँ न त। त्यो बचत गरेर राख्यो भने भोलिका दिनमा भइपरि आउने कन्डिसनमा उसले त्यो पैसालाई चाहिँ युज गर्न सकोस्, दुःखी बिरामी हुँदाखेरि त्यो पैसालाई खर्च गर्न सकोस् भन्ने खालको उद्देश्यले यदि उसले सेभिङलाई चाहिँ बढावा दिन सक्यो, बचतलाई चाहिँ उसले बढावा दिन सक्यो भने त्यसलाई म्यानेज गर्न सक्छ। तर आजको दिनमा चाहिँ के छ भने हरेक चिजका हरेक वस्तुभावका चाहिँ दैनिक उपभोग्य सामानहरूको पनि मूल्य चाहिँ वृद्धि भइराखेको छ। यो परिप्रेक्ष्यमा एउटा चाहिँ नर्मल मान्छेले उसले पाउने ज्याला र उसले चाहिँ खर्च गर्नुपर्ने जुन बाध्यता छ यो बिचको ग्यापिङ चाहिँ जुन बढी भएको कारणले गर्दाखेरि उसले बढी सेभिङ गर्न सकिरहेको छैन। तर पनि जे जति सेभिङ गर्न सक्छ त्यो सेभिङ अनुसारको उसले चाहिँ खर्च गर्ने एउटा बानीलाई मितव्ययी तरिकाले खर्च गर्ने एउटा बानीको विकास गर्यो भने उसले निश्चित रूपमा उसले आफ्नो दैनिक जीवनलाई राम्रो तरिकाले सञ्चालन पनि गर्न सक्छ। यद्यपि ऊ दुःखमा त रहन सक्छ तर तैपनि उसले चाहिँ त्यो आफ्नो चाहिँ भइपरि आउने खर्चलाई चाहिँ इजिली म्यानेज गर्न सक्छ, बालबच्चाको पढाइ लेखाइ पालन पोषणदेखि लिएर सम्पूर्ण कुराहरू ध्यान दिन सक्छ। नेपालको परिप्रेक्ष्यमा अलिकति शिक्षाको कमीको कारणले जनचेतनाको कमीको कारणले गर्दाखेरि मान्छेले आज के गरिरहेछन् भन्दाखेरि बिहानदेखि बेलुकासम्म काम गर्यो 700-800 रुपियाँ आम्दानी हुन्छ भने त्यो 7-8 सय रुपियाँले बेलुका नै खर्च गरेर सिद्धाउने बानीको परिपाटीको विकास भएको छ। विशेष गरेर यो अशिक्षित वर्गहरूमा र सीमान्तीकृत वर्गहरू जुन लोअर इन्कम गर्नेहरू छन् जसको चाहिँ उत्पादनका साधनहरू जोसँग छैनन् तिनीहरूमा त्यो खालको ट्र्याक देखिन्छ।
त्यो कारणले जस्तो अब उनीहरू त्यो सामान्य नागरिकले यो ब्याङ्कसँग सङ्घमा आएर बचत गर्ने सक्ने वातावरण बनाउनका लागि के पहल चाहिँ तपाईँहरूबाट हुन्छ या कसरी उनीहरूले यहाँनिर आएर यसरी बचत गर्नुपर्छ भन्ने उहाँले थाहा पाउन सक्नुहुन्छ?
सामान्यतया बचत भन्ने कुरा चाहिँ ब्याङ्कमा आएर ब्याङ्कको खाता मार्फतै बचतै गर्नुपर्छ भन्ने पनि छैन। एउटा सामान्य व्यक्तिले चाहिँ बचत गर्ने आफ्नो एउटा शैलीलाई घरमा चाहिँ भएको एउटा खुत्रुकीमा बचत गर्न पनि सक्छ, वा व्यक्तिले चाहिँ कुनै एउटा बाकसभित्र राखेर पनि सेभिङ पनि गर्न सक्छ, अथवा विभिन्न सहकारीहरूका मार्फतबाट अथवा विभिन्न समूहका मार्फतबाट पनि बचत गर्न सक्छ। त्यही भएर ब्याङ्कमा दैनिक रूपमै उसले बचत गरेको पैसालाई ब्याङ्कमै आएर 20-50 रुपियाँ, 100 रुपियाँ, 200 रुपियाँ ल्याएर ब्याङ्कमै जम्मा गर्नुपर्छ भन्ने पनि छैन। उहाँहरूले के गर्न सक्नुहुन्छ भने उहाँहरूबाट जुन दैनिक रूपमा सङ्कलन भएको पैसालाई उहाँहरूले सङ्कलन गर्दै गर्दै गएर ब्याङ्कमा उहाँहरूले खाता खोल्नुपर्ने हुन्छ। ब्याङ्क खाता खोल्नको लागि उहाँहरूले नागरिकता, त्यस पछाडि आएर फोटो, र त्यसपछि उहाँहरूले चाहिँ महसुल, विद्युतको महसुल तिरेको कुनै प्रमाणपत्र अथवा उहाँहरूले लाल पूर्जाको फोटोकपी वा खानेपानीको महसुल तिरेको कुनै प्रमाणपत्र लगायतका इभिडेन्सहरू लिएर, प्रमाणपत्रहरू लिएर ब्याङ्कबाट उहाँहरूले खाता खोल्न सक्नुहुन्छ। र यसरी खाता खोल्न आउँदाखेरि अथवा पैसा जम्मा गर्न आउँदाखेरि उहाँहरूले दैनिक रूपमै आउनुपर्ने भन्ने कुरा छैन। उहाँहरूले आफूलाई पाएक पर्ने बेलामा जुनसुकै समयमा पनि कार्यालय समयभित्र बिहान 10 बजीदेखि लिएर बेलुका चाहिँ 4-5 बजीसम्म ब्याङ्कभित्र आएर उहाँहरूले चाहिँ पैसा चाहिँ जम्मा गर्न सक्नुहुन्छ, र आवश्यक परेको बेलामा उहाँहरूले चाहिँ ब्याङ्कको खाताबाट चाहिँ उहाँले पैसा झिक्न सक्नुहुन्छ।
अब जस्तो एउटा नागरिकले ब्याङ्कमा बचत गर्न आउँछ, उसले जम्मा पनि गर्छ होइन, त्यो पैसालाई सही ठाउँमा सदुपयोग गर्नका लागि के कुरामा अलिकति ध्यान दियो भने यो पैसालाई चाहिँ यो ठाउँमा लगाउँदा यो फाइदा हुँदो रहेछ, भोलि भविष्यमा गएर मेरो छोराछोरीलाई या आफूलाई नै स्वास्थ्यमा समस्या होला, शिक्षामा समस्या होला होइन, त्यसलाई चाहिँ समाधान गर्नको लागि यो पैसाले सदुपयोग गर्छ भनेर उसले कसरी थाहा पाउन सक्छ?
अब मुख्यतया त कुनै पनि व्यक्तिले आफूसँग भएको पैसालाई ब्याङ्कमा लिएर थपरेर मात्रै उसले प्राप्त भएको ब्याजबाट मात्रै आम्दानी लिएर उसले आफ्नो घर परिवार सञ्चालन गर्ने भन्दा पनि उसले त्यो पैसालाई, सङ्कलित पैसालाई एउटा उसको योजना अनुसारको कुनै पनि सेक्टरमा उसले लगानी गर्न सक्यो भने, इन्भेस्टमेन्ट गर्न सक्यो भने, त्यो इन्भेस्टमेन्टबाट उसले जब रिटर्न पाउँछ, जब उसले त्यो इन्भेस्टमेन्टबाट रिटर्न पाउँछ, त्यो रिटर्न ब्याङ्कबाट प्राप्त गर्ने ब्याजभन्दा उसले त्यो लगानीबाट पाउने प्रतिफलबाट जुन पाएको आम्दानी हुन्छ, त्यो आम्दानी चाहिँ उसको धेरै हुन जान्छ। त्यस कारणले गर्दाखेरि व्यक्तिले चाहिँ एउटा सर्ट टर्म प्लानिङको लागि चाहिँ ब्याङ्कमा लिएर पैसा जम्मा गर्नुपर्छ। मैले भन्न खोजेको कुरा के भने, जस्तो एउटा सामान्य मजदुर छ, सामान्य मजदुरले मानिलियो उसले दिनमा 100 रुपियाँ जम्मा गर्न सक्छ, 100 रुपियाँ जम्मा गर्दै गर्दै उसले महिनाभरिमा जम्मा गर्यो भने 3,000 रुपियाँ जम्मा गर्न सक्छ, र उसले 2-3 महिना जम्मा गर्यो भने 3 महिनाको पिरियडमा उसले 9,000 रुपियाँ जम्मा गर्न सक्छ। मानिलियो उसले आजको दिनमा 9,000 रुपियाँ लगानी लगाएर कुनै एउटा इन्भेस्टमेन्ट गर्न सुरुवात गर्न खोज्यो भने, जस्तो उसँग आवश्यक पर्ने 9,000 रकमको जो हुन नहुनसक्छ। र आजको सामान्य परिप्रेक्ष्यमा एउटा कृषकले एउटा पाठो किन्नलाई यदि उसले चाहिँ त्यो पैसालाई एउटा खसी अथवा बाख्रा किन्नलाई उसले युज गर्यो भने, त्यो 9,000 रुपियाँ इन्भेस्टमेन्ट गरेर उसले चाहिँ खसी अथवा बाख्रा किन्यो भने त्यो खसीबाट अथवा त्यो बाख्राबाट उसलाई दिने उत्पादन जुन हुन्छ त्यो उत्पादनले हायर बेनिफिट दिन्छ। तर ब्याङ्कमा लिएर उसले चाहिँ 100 रुपियाँ लिएर चाहिँ 3 महिनासम्म त उसले जम्मा गर्छ, 9,000 रुपियाँको बनाउँछ, तर त्यो 9,000 उसले सर्टेन सेक्टरमा यदि लगानी लगायो भने उसले चाहिँ एउटा बाख्रा पालेर बाख्राले चाहिँ 1-2 वर्षमा दिने जुन आम्दानी हुन्छ, त्यो आम्दानी र ब्याङ्कमा राखेर ब्याजबाट आउने आम्दानीमा चाहिँ उसले त्यो खसी बाख्रा पालनबाट जुन गर्ने आम्दानीबाट चाहिँ उसले हायर बेनिफिट पाउन सक्छ। त्यस कारणले गर्दाखेरि बचत चाहिँ गर्नुपर्छ, र बचत भएको रकमबाट चाहिँ कुनै सेक्टरमा लगानी गर्नुपर्छ, तर त्यो सेक्टरमा लगानी गरिसकेपछि मात्रै आम्दानी लिन सकिन्छ। मैले 100 रुपियाँ बचत गर्नेको कुरा भने, जस्तो त्यो खसी बाख्राको कुरा गरेँ, खसी बाख्राको कुरा नगरेर यदि कसैले चाहिँ चल्ला पालन मात्रै गर्न खोज्यो भने पनि त्यो 9,000 पनि 100 जति चल्लाहरू पनि आउनसक्छ। त्यसले त्यो हिसाबले मेकानिजमले पनि अगाडि बढ्दाखेरि त्यसले कुनै पनि एउटा व्यक्तिले चाहिँ बेनिफिट लिन सक्छ, इन्भेस्टमेन्टबाट अझ हायर बेनिफिट हुन्छ, र सर्टेन इन्भेस्टमेन्ट गर्नुभन्दा अगाडिको सिनेरियोमा चाहिँ उसले एउटा ब्याङ्किङ च्यानलमा जानुपर्छ, र उसले इन्भेस्टमेन्ट गरिसकेपछि पनि त्यो व्यक्ति बिक्री भएको वस्तुबाट फेरि ब्याङ्किङ च्यानलमा चाहिँ आउनुपर्छ।
अब एउटा मानव जीवनमा यो पैसाले कतिको महत्त्व राख्छ एउटा व्यक्तिलाई?
अब वास्तवमा भन्यो भने आजको युग भनेको पुँजीवादको युग हो। कुनै पनि मान्छे घरबाट बाहिर निस्क्यो भने सामान्यतया उसको आधारभूत आवश्यकताहरू, पानी पिउनु पऱ्यो भने पनि, एउटा पसलमा गयो भने, पसलमा गएर पानी माग्यो भने एउटा जारभित्रको पानी दिन्छ, त्यो पानीमा पनि कस्ट लाग्छ। कुनै एउटा व्यक्तिले एउटा कुनै व्यक्तिसँग सञ्चार गर्न खोज्यो भने पनि, आज मोबाइलको दुनियाँ छ, त्यसमा पनि खर्च लाग्छ। त्यही भएर पैसा महत्त्वपूर्ण कुरा हो। पैसा एउटा साधन हो, पैसा चाहिँ साध्य चाहिँ होइन। पैसा नभएर मान्छेको जीविकोपार्जनको लागि सहजताको वातावरण चाहिँ हुँदैन, तर पैसा नै शब्द होइन। आजको दिनमा जुन मान्छेहरू पैसाको लागि मरिमेट्ने, पैसाको लागि चाहिँ मान्छेले क्राइम गर्ने, अपराधहरू गर्ने, पैसाको लागि चाहिँ कुनै व्यक्तिको हत्या गर्ने, कुनै व्यक्तिहरूप्रतिको नकारात्मक धारणा चाहिँ मान्छेहरूले सिर्जना गर्ने, यो काम चाहिँ राम्रो होइन। तर के हो भने आजको यो पुँजीवादको युगमा आइसकेपछि पैसा आवश्यक हुन्छ, पैसा नितान्त रूपमा आवश्यक हुन्छ। र पैसा भनेको एउटा साधन हो जसले चाहिँ हरेक मान्छेका आधारभूत आवश्यकताहरूदेखि लिएर मान्छेका चाहिँ लग्जरियस लाइफहरूलाई पनि व्यतीत गर्नको लागि एउटा साधनको रूपमा यसले चाहिँ महत्त्वपूर्ण भूमिका खेलिआउँछ। पैसा चाहिँ आवश्यक कुरा हो, तर यो चाहिँ सबथोक चाहिँ होइन।
यसले यो यसलाई व्यवस्थापन गर्न सक्दा र नसक्दा के कुरामा फाइदा हुन्छ र के कुरामा घाटा हुन्छ?
मेन कुरा त व्यवस्थापनको कुरा र मान्छेको एउटा इच्छा आकाङ्क्षाको कुरा चाहिँ मान्छेलाई यति भयो भने मलाई पुग्छ भन्ने सुरुमा प्रिलिमिनरी फेजमा हुन्छ। जब मान्छेले त्यो चिज पुग्छ, फेरि त्यो पुग्ले त्यो पुगाइले पनि मान्छेलाई त्यहाँनिर अपर्याप्तताको कायमै रहन्छ। मान्छे कहिले पनि खुसी रहन सक्दैन, कहिले पनि मान्छे चाहिँ पैसा भएर सन्तुष्ट हुन सक्दैन। मेन कुरा के हो भने मान्छेको आधारभूत आवश्यकताहरू परिवर्ति चाहिँ हुनैपर्छ। त्यसको लागि चाहिँ सीमित स्रोत र साधनहरूले मात्रै मान्छेले चाहिँ सर्भाइभ हुन नसक्ने कारणले गर्दाखेरि पैसालाई एउटा विनिमयको माध्यमको रूपमा लिएको हुनाले पैसा चाहिँ नितान्त रूपमा चाहिने कुरा नै हो। र अब पैसा नभएर पनि अप्ठ्यारो खालको सिचुएसन आउँछ, र पैसा बढी भएर पनि पैसा हुने खानेका छोराछोरीहरू पनि बिग्रेको अवस्था देखिन्छ, किनभने सम्पूर्ण चिजलाई सम्पन्नता हुन्छ। त्यो भएर पैसालाई व्यवस्थापन गर्न सक्नु महत्त्वपूर्ण कुरा हो, यसलाई व्यवस्थापन गर्नुपर्छ। र व्यवस्थापन गर्दाखेरि मुख्यतया मान्छेको आम्दानी कति छ त आम्दानी अनुसारको खर्चलाई चाहिँ ध्यान दियो भनेर, र आजको दिनमा यो तडक भडक यो लाइफस्टाइल, मान्छेको लाइफस्टाइल जुन चेन्जेबल लाइफस्टाइल छ, र मान्छेले अर्काको देखेर देखासिकीमा जुन हिँड्ने प्रवृत्ति छ, यसलाई त्यागेर आफ्नो चाहिँ योग्यता कति छ त, आफ्नो क्षमता कति छ त, आर्थिक व्यवहार वहन गर्न सक्ने क्षमता कति छ, त्यसलाई चाहिँ निर्कुल गरेर यदि व्यवस्थापन गर्न सकियो भने जीवन सुखमय चाहिँ हुन्छ।
उहाँको कुराकानी सँगसँगै आजलाई कार्यक्रम पैसाका कुराको समय सकिने लाग्यो। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला। कार्यक्रम राम्रो लाग्यो भने साथीभाइ इष्टमित्रलाई सुन्न भन्नुहोला। यदि मन परेन भने मलाई खबर गर्नुहोला। त्यसका लागि तपाईँले 083-522-445 र मेरो मोबाइल नम्बर 98-580-50-335 खबर गर्नुहोला भन्दै कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै साथीलाई धेरै धेरै धन्यवाद। अनि प्रविधिमा साथ दिनुहुने बसन्त चौधरीलाई पनि धेरै धन्यवाद भन्दै यो कार्यक्रमबाट मधुबन बिदा हुन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्ते।